यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यकामा आज परम्परागत घोडे जात्रा पर्व सम्पन्न, राष्ट्रपति विद्यादेवी भण्डारीबाट घोडे जात्राको अवलोकन। सुखायामसँगै काठमाडौँ, डडेलधुरा, बैतडी, कालीकोट, पर्वत, भोजपुर लगायतका जिल्लाका सामुदायिक वनमा डढेलो। नेपालमा आज थप 367 जनामा कोरोना भाइरसको संक्रमण र भारतमा एकै दिन 1,53,000 भन्दा बढ़ी कोरोना संक्रमित। समाचार अब विस्तारमा। काठमाडौँ, डडेलधुरा, बैतडी, कालीकोट, पर्वत र भोजपुर लगायतका जिल्लामा आगलागी भएको छ। काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डडेलो नियन्त्रणमा आएको छ। आज दिउँसो डडेलो लागेपछि सिमरिक एयरको हेलिकप्टर मार्फत पानी खसालेर डडेलो नियन्त्रणमा लिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले जानकारी दिनुभयो। त्यसअघि काठमाडौँ महानगरपालिका, बुढा नीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेका थिए। यसै गरी डडेलधुराका एक दर्जन बढ़ी सामुदायिक वनमा आगलागी भएको छ। सुक्खा याम र गर्मी मौसमसँगै डडेलधुराका दर्जन बढ़ी सामुदायिक र सल्लेरी वनहरूमा डडेलो लागेको डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ। डडेलोका कारण परशुराम नगरपालिका ओडा नम्बर 7 घुम्टे गढ़ाका दुईवटा सामुदायिक वनमा लागेको डडेलोले खाने पानीका पाइपहरू जलेर नष्ट भएपछि पानीको अभाव भएको छ। स्थानीय उपभोक्ताको लापरवाहीका कारण जंगलमा बढ़ी आगलागी हुने गरेको डिभिजन वन कार्यालय डडेलधुराका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो। यसै गरी बैतडीमा 15 भन्दा बढ़ी सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ। जिल्लाका 15 बढ़ी सामुदायिक वनको 155 हेक्टर वन क्षेत्रमा डडेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो। कालीकोट पचाल झरना गाउँपालिका 8 आगलागी हुँदा 6 घर जलेर नष्ट भएको छ। हिजो भएको आगलागीबाट गाउँपालिका 8 खोली बजारका 6 घर जलेर पूर्ण रूपमा नष्ट भएको पचाल झरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिनुभयो। आगलागी हुँदा मानवीय क्षति नभएको र पीड़ितलाई तत्काल खान र बस्नका लागि व्यवस्था गरिएको अध्यक्ष सेजुवालले जानकारी दिनुभयो। यसैबीच पर्वतको पैयौं गाउँपालिका 6 सरौं खोला स्थित डाँडा काहुका भएको आगलागी पीड़ितलाई राहत वितरण गरिएको छ। गण्डकी प्रदेश सरकारको तर्फबाट तत्कालका लागि आगलागीमा परि घर गोठ जल्नुका साथै पशु चौपाया मरेका स्थानीय वासिन्दालाई प्रति घर ₹10,000 साथै अस्थायी वासस्थानका लागि पाल, त्रिपाल सहितका सामग्री वितरण गरिएको हो। शुक्रबार दिउँसो जंगलमा लागेको डढेलो डाँडा काहुको बस्तीमा पस्दा 5 घर र 15 गोठ जलेर नष्ट भएका थिए। यसअघि स्थानीय पैयौं गाउँपालिकाले जनही ₹10,000 खाद्यान्न, लत्ता कपड़ा र त्रिपाल समेत वितरण गरेको थियो। यस्तै भोजपुरको दक्षिण हतुवागढ़ी गाउँपालिका वडा नम्बर 8 पातले पानीको खुकैलाका आगलागी पीड़ितलाई आर्थिक सहित आवश्यक सामग्री वितरण गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख 1 गते विभिन्न मान पदवी प्राप्त गर्ने मध्ये 452 जनालाई विभूषित गर्नुहुने भएको छ। उप प्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उहाँहरूलाई विभूषित गर्ने कार्यक्रम रहेको जनाएको छ। नेपाल सरकार मन्त्री परिषदको गत असोज 1 गतेको निर्णय अनुसार विक्रम सम्बत 2077 असोज 3 गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएको थियो। आज देशभर कोरोना भाइरसबाट 367 जना संक्रमित भएका छन्। 3,125 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 303 जना तथा 690 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 64 जना गरी जम्मा 367 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी आज थप 141 जना कोरोना संक्रमणबाट निको भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आजको प्रेस ब्रिफिङमा जानकारी दिनुभयो। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर 97.9% रहेको मन्त्रालयले जनाएको छ। हाल नेपालमा 2961 सक्रिय संक्रमित भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। प्रवक्ता गौतमले नयाँ प्रजातिको कोरोना भाइरस युवा युवतीमा बढ़ी देखिएको भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभयो। विगत केही दिन यता नारायणी अस्पतालमा परीक्षण गरिएका मध्ये 50% भन्दा बढ़ीमा कोरोना संक्रमण पुष्टि भएसँगै वीरगंज नाकामा आवत जावतमा कड़ाई गरिएको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको संख्या बढ़दै गएपछि नेपाल भारत सीमा नाकामा कड़ाई गर्न थालिएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी आज टुण्डीखेल जानुभई घोडे जात्राको अवलोकन गर्नुभएको छ। त्यस अवसरमा राष्ट्रपति भण्डारीले म्युजिकल राइडरमा प्रथम र द्वितीय हुने क्रमशः सहसेनानी प्रवेश खड्का र उपसेनानी डिपिन थापा तथा सो जम्पमा प्रथम भएका सिपाही ओम प्रकाश यादव र द्वितीय जमदार जगदीश घिसिङलाई पुरस्कार प्रदान गर्नुभयो। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली प्रधान न्यायाधीश सभामुख उपस्थित हुनुहुन्थ्यो। यसै गरी मन्त्रीगण नेपाल सरकारका उच्च पदस्थ अधिकृत संवैधानिक निकायका प्रमुख सुरक्षा अंगका प्रमुख एवं समाजका विभिन्न क्षेत्रका महानुभाव टुण्डीखेल पुग्नु भएको थियो। प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन टुण्डीखेलमा घोडे जात्रा मनाइदै आएको मनाउने परम्परा छ। घोडे जात्रा पर्व काठमाडौँ उपत्यकामा मात्र मनाइने परम्परा भए तापनि पछिल्लो समयमा यस पर्वले राष्ट्रिय पर्वकै रूपमा मान्यता पाएको छ। संस्कृतिको संरक्षण गर्न संगठनले घोडे जात्राको दिन घोडाका कौशलपूर्ण एवं रोमाञ्चक कला प्रदर्शन गर्दै आएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधव कुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनैतिक समस्याको समाधान निस्किने बताउनु भएको छ। प्रेस संगठन नेपाल पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले संगठनको विधान अनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताउनुभयो। उहाँले विगतका तीता अनुभवलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरू तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत रहेको आरोप लगाउनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताउनु भएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका पाँचमा आज आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसदीय प्रणाली विरूद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा षड्यन्त्र भइरहेकोले त्यसलाई बचाउन सबै लाग्नुपर्ने बेला आएको बताउनुभयो। वरिष्ठ नेता पौडेलले सत्ताका लागि भन्दा व्यवस्थाका लागि बढ़ी चिन्ता गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताउनु भएको छ। नेपाली कांग्रेस रत्नगर नगर समिति चितवनले आज रत्नगरमा आयोजना गरेको कार्यक्रममा महामन्त्री डाक्टर कोइरालाले कांग्रेसका नेता कार्यकर्ता आफ्नो स्थानबाट इमान्दार भएर लाग्नुपर्ने बताउनुभयो। महामन्त्री डाक्टर कोइरालाले नेपाल कृषि प्रधान देश भएकाले कांग्रेसले आफ्नो सरकार बनाएर अब युवा लक्षित कृषि कार्यमा जोड़ दिनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको 14 महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनु भएको छ। नेपाल दलित संघ काठमाडौँ जिल्लाले आज काठमाडौँमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा पूर्व महामन्त्री सिंहले महाधिवेशनलाई प्रभावित पार्ने क्रियाकलाप विरूद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने बताउनुभयो। सरकारले जनताको मर्म र भावना अनुसार काम गर्न नसकेको आरोप लगाउनुहुँदै उहाँले अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन कांग्रेस नेतृत्वको सरकार निर्माण हुनुपर्ने धारणा राख्नुभयो। प्रदेश नम्बर दुईको प्रदेशसभाको पाँचौं अधिवेशन भोलिबाट शुरू हुने भएको छ। करिब 6 महिनापछि भोलि दिउँसो 1 बजेका लागि अधिवेशनको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिनुभयो। वैशाख 3 गते प्रदेशसभाको बैठक नबसेको 6 महिना पुग्ने भएकाले कानूनी व्यवस्था अनुसार दुईवटा अधिवेशन बीचको भिन्नता 6 महिना भन्दा बढ़ी हुन नहुने भएकाले बैठक बस्न लागेको सचिव यादवले जानकारी दिनुभयो। भक्तपुरमा हिजोदेखि शुरू भएको बिस्कुट जात्रामा भैरवको रथ तान्ने क्रममा हिजो राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा 19 जना घाइते भएका छन्। 8 रात 9 दिनसम्म भव्य रूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्कुट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घाइते भएकाहरूको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले तालिका नै बनाएर दिउँसो मात्रै जात्रा गर्ने निर्णय गरेको थियो। नगरपालिकाको तालिकालाई स्थानीयवासीले व्यवस्था गर्दै मध्यरातीसम्म रथ तान्दा ढुङ्गा हानाहान भएको हो। देशमा शान्तिको कामना गर्दै पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा आज शुरू भएको छ। इटापाखाबाट शुरू भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देव देवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छवी कालदेखिको परम्परा रहेको जनाइएको छ। यसअघि बज्रेश्वरी वत्सलेश्वरी आकाश भैरव पशुपति क्षेत्रका 9 शक्तिपीठ लगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिएको थियो। वत्सलेश्वरी जात्रा भने आजदेखि 3 दिनसम्म मनाइन्छ। प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याधि नलाग्ने सुख शान्ति हुने विश्वास रहेको छ। साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पछिल्लो समय जाजरकोटमा घट्ट व्यवसाय स्वरोजगारको भरपर्दो माध्यम बनेको छ। थोरै लगानी र कम मेहनतबाट सञ्चालन गर्न सकिने यो व्यवसायबाट राम्रो आमदानी समेत हुने भएकाले जीविकोपार्जनमा सहज भएको घट्ट व्यवसायीहरू बताउँछन्। जाजरकोटबाट संवाददाता बद्री पन्तको रिपोर्ट।
घट्ट व्यवसाय थोरै लगानी र कम मेहनतबाट सञ्चालन गर्न सकिने व्यवसाय हो। गाउँघरमा अन्नबाट पिठो पिस्न बनाएका घट्टबाट जीविकोपार्जन गर्न सजिलो भएको छ। पानीबाट सञ्चालन हुने घट्टमा काठको पुतालो तथा पाइपबाट सञ्चालन गर्न सकिन्छ। अहिले सबैको सजिलो र जीवन स्तरमा परिवर्तन गर्न समेत यसले ठूलो टेवा पुर्याउनुको साथै स्वरोजगार बन्ने बाटो खुलेको घट्ट व्यवसायहरूको भनाइरहेको छ।
पिठो दिने, मकै दिने, अनि जो उब्जिन त भयो घट्टा ल्याए भने दिने भइहाल्छ।
धेरै फाइदा छ, मेरो 2 घट्टा छन् नि। गाउँतिरबाट धेरै मान्छेहरू आउँछन्, खाएर पनि 1 वर्षमा 4-5 लाखको अनाज बेचेर नुन तेल किन्ने त्यसैबाट गुजारा गरिराखेका छु। राम्रै छ,
मेरो आमदानी घट्टाबाट 2 लाख जति हुन्छ।
आधुनिक घट्टाको विकास गर्न सके स्थानीयको जीवन स्तरमा परिवर्तन गर्न सहज हुने बताउनुहुन्छ बारेकोट गाउँपालिका 8 वडा अध्यक्ष लालभक्त सिंह।
परम्परादेखि पाने घट्ट चलाउँदै आएका हुन्। पाने घट्ट सम्बन्धी केही अनुदानको व्यवस्था, जस फलामे सौरी, पाइपवाला पुदालो, यस्ता कुराहरूमा केही नेपाल सरकारबाट सहयोग भयो भने यहाँको जनताको जीविकार्जन प्रति धेरै चाहिँ सुविधा पुग्ने थियो।
पछिल्लो समय घट्टको लागि आवश्यक पर्ने पानीका स्रोत सुक्दै गएपछि समस्या भएको देखिन्छ। आर्थिक आमदानी, सामाजिक व्यवहार लगायत हिसाबले पनि यो व्यवसाय धेरैको रोजाइ बन्न पुगेको छ। घट्टा सञ्चालन गरेर जीवन गुजारा चलाउने परिवारको संख्या 1000 बढी छ भने उनीहरू यसै गरी रोजगारी गर्दै आएका छन्। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा MBBS अध्ययनका लागि आवश्यक तयारी बारे अनुगमन गर्न चिकित्सा शिक्षा आयोगको टोली त्यहाँ पुगेको छ। डाक्टर सतीश कुमार देव नेतृत्वको टोलीले जुम्लामा MBBS पठन पाठनका लागि चाहिने बिरामी संख्या, अस्पतालको अवस्था, अस्पतालले गर्ने सेवा प्रवाहको अवस्था, शिक्षक कक्षा कोठा लगायत आवश्यक भौतिक संरचना र ल्याब तथा उपकरणको अनुगमन गर्ने प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्रेले जानकारी दिनुभयो। यही शैक्षिक सत्रबाट पठन पाठन शुरू हुने तयारीका साथ काम शुरू भएको पनि काफ्रेले बताउनुभयो। सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत 7,000 क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ। जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरे अनुसार उक्त कोटा स्वीकृत गरिएको कम्पनी हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिनुभयो। स्वीकृत भएको कोटाको चामल कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ढुवानी हुने बताइएको छ। हुम्लामा स्थानीय उत्पादनले वर्षभर खान नपुग्ने भएपछि चामलका लागि हानथाप हुने र अहिले पनि समस्या हुने गरेको छ। चर्को खडेरीका बीच जेठमा पाक्ने गहुँ बाली पनि अपेक्षाकृत रूपमा नफल्ने भएपछि सरकारले यो समयमा स्वीकृत गरेको चामलको कोटाले चामल वितरणमा खासै समस्या नहुने बताइएको छ। चितवनको भरतपुर महानगरपालिका 19 रामपुरमा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने 7 जना घाइते भएका छन्। भरतपुरबाट शारदा नगरतर्फ जाँदै गरेको म्याजिक भ्यान आज बिहान अनियन्त्रित भई दुर्घटना हुँदा नाम थर र वतन नखुलेका अन्दाजी 45 र 55 वर्षीय दुई पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेहरूको स्थानीय अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ। झापामा सवारी दुर्घटनामा परि 1 जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग स्थित बिर्तामोड नगरपालिका 6 मा आज भएको दुर्घटनामा अर्जुनधारा नगरपालिका 5 का 38 वर्षीय कान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। बसलाई उछिन्ने क्रममा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका चौधरीको उपचारका लागि बिर्ता मोड स्थित बीएनसी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमणिले जनाएको छ। लुटेरा समूहले गैराती सिराहाको लहान नगरपालिकामा सुनचाँदी पसल संचालकको गोली हानी हत्या गरेका छन्। लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान 22 निवासी 38 वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन्। लुटेराको प्रतिकारका क्रममा प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतमा कोरोना भाइरसबाट एकै दिन 1.5 लाख भन्दा बढ़ी संक्रमित भएका छन्। एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरूको संख्यामा तीव्र वृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक 1 लाख भन्दा बढ़ी संक्रमित भएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या 1,53,58,805 पुगेको जनाएको छ। पछिल्लो 24 घण्टामा भारतमा कोरोना भाइरसबाट संक्रमित भएका मध्ये 839 जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु भएकाहरूको कुल संख्या 1,69,275 पुगेको छ। यसैबीच विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या 29,41,349 पुगेको छ भने संक्रमितको संख्या 13,61,00,000 नाघेको छ। बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको यही अप्रेल 17 मा अन्त्येष्टि गरिने भएको छ। बेलायतको राजदरबार बकिङहममा प्रवक्ताले 99 वर्षको उमेरमा स्वर्गारोहण हुनुभएका फिलिपको अप्रेल 17 मा अन्त्येष्टि गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। गत शुक्रबार नै उहाँको निधन भए पनि संवैधानिक प्रक्रिया मार्फत उहाँको अन्त्येष्टि गर्नुपर्ने भएकाले ढिला हुने भएको अधिकारीहरूले बताएका छन्। कोरोना भाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका 30 जना व्यक्तिलाई मात्रै सहभागी गराइनेछ। उहाँको निधनमा देशभरि 8 दिन शोक मनाउने निर्णय भएको बेलायत सरकारले जनाएको छ। शोक मनाउने क्रममा देशभरि राष्ट्रिय झण्डा आधा झुकाइनेछ भने राजदरबारमा पूरै झण्डा झुकाइनेछ। द ड्युक अफ एडिनबराको उपाधिले चिनिने राजकुमार फिलिप र रानीका 4 सन्तान हुनुहुन्छ। शोकको यस घड़ीमा विश्व समुदायले उहाँलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गर्नुभएको व्यक्तिका रूपमा स्मरण गरिरहेका छन्। म्यानमारको बागोमा शुक्रबार सुरक्षाकर्मीहरूद्वारा कम्तीमा 80 प्रदर्शनकारी मारिएका बताइएको छ। अनुगमनमा खटिएका अधिकारकर्मीहरूले मृतकहरूको शव सेनाले लिएर गएकाले मृतकको संख्या अझै बढ़ी सक्ने बताएका छन्। प्रदर्शनकारीहरू विरूद्ध सुरक्षाकर्मीले घातक हतियारहरू प्रयोग गरेका प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन्। म्यानमारमा दुई महिना अघि त्यहाँको सैनिक सरकारले देशको शासन सत्ता आफ्नो हातमा लिएपछि शुरू भएको प्रदर्शनका क्रममा सेनाको कार्यवाहीमा परि हालसम्म 600 भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। सेनाको कदमको विश्वभरिबाट विरोध भइरहेको छ भने शान्तिपूर्ण लोकतान्त्रिक राजनैतिक निकासका लागि दबाव बढ़िरहेको छ। अब आर्थिक समाचार।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेवाङले निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाली निर्माण व्यवसायी महासंघको 22 साधारण सभालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री नेवाङले आपसी छलफलमा व्यवसायीका मागहरू सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो। भौतिक पूर्वाधारको विकास बिना सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा पूरा हुनै नसक्ने पनि मन्त्री नेवाङले बताउनुभयो। सरकारसँग आफ्नो स्वामित्वमा कुनै निर्माण कम्पनी नरहेको स्पष्ट पार्दै मन्त्री नेवाङले देशभरका सबै निर्माण व्यवसायहरू नै सरकारको विकासका साझेदार रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा शहरी विकास राज्य मन्त्री रामवीर मानन्दरले गुनासो मात्र अघि सार्ने परिपाटीले कसैलाई फाइदा नहुने उल्लेख गर्दै सबैले आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरले निर्माण व्यवसायीहरूको भुक्तानी रोक्न नहुने उल्लेख गर्नुभयो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जायज मागहरू पूरा नभए महासंघ आन्दोलनमा जान बाध्य हुने उल्लेख गर्नुभयो। काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्पन्न हुने महासंघको 22 साधारण सभामा देशभरका 1000 भन्दा बढी निर्माण व्यवसायीहरूको सहभागिता रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सिराहाका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको शनिबार लहानमा गोलीहानी हत्या भएकोमा आपत्ति प्रकट गरेको छ। लहान स्थित अमिता ज्वेलर्सका संचालक 40 वर्षीय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोलीहानी हत्या गरेका थिए। महासंघले दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कार्यवाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन समेत माग गरेको छ। कञ्चनपुरको बेलौरीमा उखु कृषकहरूलाई कृषि यन्त्र र उपकरण वितरण गरिएको छ। कृषकहरूलाई यन्त्रीकरणमा सहयोग पुर्याउने उद्देश्यले मुख्यमन्त्री नमूना कृषि गाउँ कृषक समन्वय समिति बेलौरीले सम्बद्ध उखु कृषकहरूलाई अनुदानमा कृषि यन्त्र तथा उपकरण वितरण गरेको हो। कृषक समन्वय समिति बेलौरीले शनिबार उखु कृषकहरूलाई कृषि यन्त्र र उपकरण वितरण गरेको समितिका अध्यक्ष मनोराज उपाध्यायले दिनुभयो। सल्यान जिल्लाका पाखाहरूमा ढकमक्क फुल्ने लाली गुराँस यस वर्ष नफुलेपछि त्यसको रसको प्रयोग गरी बनाइने जुस उत्पादनमा कमी भएको छ। यस वर्ष लाली गुराँस नफुलेपछि उत्पादनमा कमी आएको पहाड़ी फलफूल संरक्षण तथा प्रशोधन उद्योगका संचालक तेज बहादुर थापाले बताउनुभयो। कपुरकोटमा उद्योग सञ्चालन गर्दै आइरहेका स्थानीय युवाले वनमा फुल्ने लाली गुराँसबाट जुस उत्पादन गरी राम्रो आमदानी गर्दै आइरहेका छन्।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार कमला रसाइलीबाट।
छैटौं संस्करणको विराट गोल्ड कप अन्तर्गत जारी खेलमा विराटनगर 11 सेमी फाइनलमा प्रवेश गरेको छ। विराटनगरको शहीद रंगशालामा जारी प्रतियोगितामा भारतको सिलिगुडी युनाइटेड फुटबल क्लबलाई 3-0 गोलले पराजित गर्दै आयोजक विराटनगर 11 सेमी फाइनलमा प्रवेश गरेको हो। विराटनगरको जीतका लागि सुनिल खड्काले 2 र प्रकाश बुढाथोकीले 1 गोल गरेका थिए। जीतसँगै विराटनगरले चैत 30 गते हुने सशस्त्र प्रहरी बल काठमाडौँ र नेपाल प्रहरी काठमाडौँको विजेता टीमसँग प्रतिस्पर्धा गर्नेछ। खेलको म्यान अफ दि म्याच 2 गोल गर्ने विराटनगरका सुनिल खड्का घोषित भए भने उनले गत 10,000 रूपियाँ प्राप्त गरेका छन्। प्रथम नेपाली महिला सगरमाथा आरोही राष्ट्रिय विभूति पासाङ लहमु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। समान र सम्मान हाम्रो चाहना, विभेद रहित समाज हाम्रो परिकल्पना भन्ने नारासहित नयाँ वर्ष 2078 को अवसरमा आगामी वैशाख 8, 9 र 10 गते गाउँ स्तरीय पुरूष भलिबल र जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागि आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। प्रतियोगिताका विजेता टीमलाई ट्रफी प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय विभूति पासाङ लामो शेर्पा स्मृति कप आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार प्रथमलाई नगद 1,00,000, द्वितीयलाई 50,000, तृतीयलाई 25,000 र उत्कृष्ट खेलाड़ी, उत्कृष्ट रेजर र उत्कृष्ट सटरका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ। एएफसी कप छनौटको दोस्रो चरण खेल्न त्रिभुवन आर्मी फुटबल क्लब भारतको गोवा प्रस्थान गरेको छ। आगामी वैशाख 1 गते भारतीय आईएसएल च्याम्पियन बेंगलोर एफसीसँग हुने खेलका लागि आर्मी क्लब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेंगलोर प्रस्थान गरेको हो। यसअघि बिहिबार घरेलु मैदानमा भएको खेलमा आर्मीले श्रीलंकन लीग च्याम्पियन पुलिसलाई 5-1 गोल अन्तरले पराजित गरेको थियो। एएफसीको क्लबले लाइसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो। कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिताको मिति तय भएको छ। आगामी वैशाख 12 गतेदेखि जिल्लाव्यापी नक आउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने र वैशाख 18 गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गर्ने गरी मिति घोषणा गरिएको कञ्चनपुर फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले बताउनुभयो। अखिल नेपाल फुटबल संघ एन्फाको पत्राचार अनुसार जिल्ला फुटबल संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिक बदली रही भोलि सुदूरपश्चिम प्रदेश लगायत पहाड़ी भूभागका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस न्यूनतम 16.4, काठमाडौँको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस न्यूनतम 11.2 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस न्यूनतम 16.2 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.2 डिग्री सेल्सियस न्यूनतम 14.1 र दिपायलको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस न्यूनतम 13 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। काठमाडौँ उपत्यकामा आज परम्परागत घोडे जात्रा पर्व सम्पन्न। राष्ट्रपति विद्यादेवी भण्डारीबाट घोडे जात्राको अवलोकन। सुखायामसँगै काठमाडौँ डडेलधुरा बैतडी कालीकोट पर्वत भोजपुर लगायतका जिल्लाका सामुदायिक वनमा डढेलो। नेपालमा आज थप 367 जनामा कोरोना भाइरसको संक्रमण र भारतमा एकै दिन 1,53,000 भन्दा बढ़ी कोरोना संक्रमित। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।